यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। विश्व लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै थापाथलीको अतिक्रमित जग्गा भोलिदेखि पूर्ण रूपले खाली गरिने सरकारले वास्तविक भूमिहीनको लगत संकलन गर्दै आगामी तीन महिना कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन र इजरायल लेबनान बीचको युद्ध विरामलाई थप तीन साता निरन्तरता दिने अमेरिकी राष्ट्रपतिको घोषणा। इरानसँगको शान्ति वार्ता भने अझै अन्यलमै। अब समाचार विस्तारमा। विश्व लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। विक्रम सम्वत 2063 वैशाख 11 गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विक्रम सम्वत 2059 जेठ 8 गते विघटन भएको संसद पुरन स्थापना गर्नुभएको थियो। जनताको विजय भएको खुशियालीमा विक्रम सम्वत 2064 देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो। 2063 साल वैशाख 11 गते निरंकुश राजतन्त्रको अन्त्य गर्दै जनताको सर्वोच्चतामा आधारित लोकतान्त्रिक व्यवस्था अघि बढ़ेको नेपाली राजनीतिमा पछिल्लो दुई दशकमा धेरै फेरबदल आएको छ। 2062-63 जनआन्दोलनका अगुवाई गर्ने युवा नेताहरू राजनीतिमा आएको परिवर्तन र निर्वाचनबाट व्यक्त अभिमतलाई स्वीकार्दै लोकतन्त्रलाई अझ समुन्नत बनाउने बाटोमा अघि बढ़नुपर्नेमा जोड़ दिन्छन्। सहकर्मी सन्तोष रेग्मीको यो रिपोर्ट।
संवैधानिक राजतन्त्र र बहुदलीय लोकतन्त्रको हिमायतीका रूपमा रहेका नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलको सक्रियतामा भएको दोस्रो संस्करणको जनआन्दोलनको बलमा कमजोर बनाइएको राजतन्त्रलाई विद्रोही माओवादी समेतको सहभागितामा भएको निर्वाचनपछि बनेको संविधान सभाले उन्मूलन गरेको थियो। त्यसपछि झण्डै दुई दशक सत्ताको नेतृत्वमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले शासकीय सुधारका कतिपय काम थालनी गरे पनि अपेक्षाकृत निष्कर्षमा पुर्याउन नसकेपछि पछिल्लो निर्वाचनबाट निकै ठूलो क्षति बिहोरेका छन्। गत भदौ 23 र 24 गते भएको जेएनजी पुस्ताको प्रदर्शनपछि विकसित परिस्थितिमा फागुन 21 भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस, एमाले र माओवादी लगायतका शक्तिले अत्यन्त झिनो जनादेश पाए। ती दलहरूले राजतन्त्रप्रति उठाएका आवाजलाई साथ दिएका जनताले त्यसको 20 वर्षपछि राष्ट्रिय स्वतन्त्र पार्टीले तिनै दलहरूप्रति उठाएका आवाजलाई साथ दिए। मुख्यत यी तीन दलले घुमी फिरी चलाएको सत्ताबाट आवश्यकता र अपेक्षा पुर्याउन नसकेको असन्तुष्टि जनताले मतका मार्फत अभिव्यक्त गरिदिए। 275 सदस्यीय प्रतिनिधि सभामा 182 सीट ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले सत्ताको बागडोर सम्हालिरहेको छ। 2062-63 आन्दोलनका एकजना अगुवा, नेपाल विद्यार्थी संघका तत्कालीन अध्यक्ष एवं नेपाली कांग्रेसका युवा नेता महेन्द्र शर्मा कांग्रेस लगायतका दलले जनमतको कदर र सम्बोधन गर्न नसक्दा आजको अवस्था आएको स्वीकार गर्नुहुन्छ।
पद्धति कमजोर भयो अथवा पार्टीभित्र करप्टहरू भयो, पार्टीका लिडर्सहरू करप्सन भयो।
अमुक दलहरूले नभई निश्चित मूल्य मान्यता अनुरूप चल्ने दलले सत्ता चलाउने लोकतन्त्रको मर्म भएकाले कांग्रेसले वर्तमान सरकारका सकारात्मक कामको समर्थन गर्ने र लोकतन्त्र विपरीत नजान खबरदारी गर्ने उहाँ बताउनुहुन्छ।
जसरी निर्वाचित भएर आउनु भएको छ लोकतान्त्रिक पद्धतिबाट लोकतन्त्रका मूल्य मान्यताहरूलाई उहाँहरूले डिराइभ गरेर लिएर जानु, संस्थाहरूलाई कमजोर बनाएर लोकतन्त्र प्रस्फुटन हुँदैन।
त्यसै गरी लोकतान्त्रिक आन्दोलनकालीन विद्यार्थी नेता एवं एमाले नेत्री उषा किरण तिमसेना हिजो मूल पार्टीका नेताहरूले मुलुकलाई सही दिशा र गति दिन नसकेको हो भन्न लजाउनु पर्ने कुनै कारण नरहेको बताउनुहुन्छ।
जसरी यो गणतन्त्र स्थापना पछि नेतृत्व लिनेहरूका प्रति ठूल्ठूला प्रश्न त हुने नै भयो नि, आफूले गरेका गल्तीहरू, आफूले बाँडेका सपनाहरूमा काहीँ न काहीँ समस्या छ त भन्नु पर्ला नि त।
तिनै नेताहरू फेरि सक्रिय हुन खोजे लोकतन्त्र थप अप्ठ्यारोमा पर्ने उहाँको बुझाइ छ।
र उहाँहरू फेरि सिनमा आउने, फेरि हाम्रो सान्दर्भिकता छ भन्ने, फेरि ट्याउ ट्याउ गरिरहने कुरा चाहिँ सान्दर्भिक हुन्न भन्ने मलाई लाग्छ।
मुस्ताङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं कांग्रेसका युवा नेता योगेश गौचन थकाली विगतमा ठूला दलबाट भएका कमजोरीलाई टेकेर नयाँ परिवर्तन भएकाले लोकतन्त्र पक्षधर सबै मिलेर देश निर्माणमा लाग्नुपर्ने बताउनुहुन्छ।
45 वर्षदेखि जुन डेलिभरीमा अलिक गर्न सकेन त्यसको फलस्वरूप सायद यो पटक जनमत चाहिँ नेपाली कांग्रेस लगायत पुराना राजनीतिक दल सबैको खुम्चिएको छ। देश निर्माणको विषय भन्ने कुरो कुनै एक दल या दुई दलको कुरो होइन, यो तपाईँ हामी सबैको र सामूहिक बृहत्तर यो सबै स्टेक होल्डरको।
जनमतका बलमा भएको पछिल्लो परिवर्तनले लोकतन्त्र थप सुदृढ भएको अधिकांशको धारणा छ। परिवर्तित परिस्थितिमा लोकतान्त्रिक मूल्य मान्यताको महत्व अझ बढेर गएको छ। सन्तोष रेग्मी, काठमाडौँ।
लोकतन्त्र दिवस सम्बन्धी सन्तोष रेग्मीको यो रिपोर्ट पछि अब बाँकी समाचार। सरकारले आगामी 3 महिना कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले मन्त्रालय आयोग र निकाय सबैलाई पत्राचार गर्दै उक्त व्यवस्था गर्न निर्देशन दिएको हो। सरकारको गत चैत 13 गतेको निर्णय अनुसार स्वीकृत शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीको उच्च प्राथमिकताका साथ कार्यान्वयन भइरहेको सन्दर्भमा प्रधानमन्त्री कार्यालयले उक्त निर्देशन दिएको हो। कर्मचारी वैदेशिक भ्रमणमा जाँदा उक्त 100 कार्यसूचीको कार्यान्वयनमा बाधा उत्पन्न हुन सक्ने भएकाले वैदेशिक भ्रमणमा कुनै पनि कर्मचारीलाई मनोनयन नगर्न अनुरोध गरिएको प्रधानमन्त्री कार्यालयद्वारा जारी निर्देशनमा उल्लेख छ। काठमाडौँको थापाथली क्षेत्रमा रहेका अतिक्रमित घर टहराहरूबाट अन्यन्त्र सर्न सुरक्षा कर्मीले माइकिङ गरी सबैलाई अनुरोध गरिरहेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरीय प्रहरीको संयुक्त टोलीले हिजो सार्वजनिक सूचना जारी गर्दै वैशाख 12 गतेदेखि अतिक्रमित क्षेत्र खाली गरिने भएकाले त्यस अघि नै अन्यन्त्र सर्न अनुरोध गरेको हो। नेपाल सरकारले सूचना प्रकाशित गरी वास्तविक भूमिहीनको लगत लिई आवश्यक कार्य तत्काल शुरू हुने जनाउँदै भोलि बिहान 6 बजेदेखि अतिक्रमित जग्गा पूर्ण रूपले खाली गरिने कार्य शुरू गरिने जनाए छ। साथै त्यस कार्यमा अवरोध गर्नेलाई कानून अनुसार कार्यवाही हुने पनि सूचनामा उल्लेख छ। राष्ट्रसभा अध्यक्ष नारायण प्रसाद दाहालले यति बेला देशप्रति इमान्दार चिन्तन आशा र विश्वासले भरिएको दृष्टिकोण आवश्यक रहेको बताउनु भएको छ। आज बालुवाटार स्थित गैर आवासीय नेपाली संघ एनआरएनएले आयोजना गरेको कार्यक्रममा उहाँले फरक विचार र आस्था भए पनि मुलुकको समृद्धिका विषयमा साझा राष्ट्रिय चेतना जरूरी रहेको उल्लेख गर्नुभयो। अध्यक्ष दाहालले देश बाहिर रहेका नेपालको ठूलो जनशक्ति केवल श्रमको जनशक्ति मात्रै नभई ज्ञान अनुभव र राष्ट्रिय सम्भावनाको जनशक्ति पनि रहेको बताउनुभयो। साथै अध्यक्ष दाहालले देशबाट पलायन युवा शक्तिलाई नेपाल निर्माणमा प्रेरित गर्ने र आफ्नो सिप क्षमतालाई स्वदेशमै उपयोग गर्न संघले सशक्त भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री गीता चौधरीले कृषि क्षेत्रमा दीर्घकालीन सुधार गर्न जैविक र प्रांगारिक मलको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भएको छ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज सिंहदरबारमा बसेको बैठकमा कृषि मन्त्री चौधरीले निरन्तर र अत्यधिक रासायनिक मलको प्रयोगका कारण खेतीयोग्य जमीनको माटोको उर्वरा शक्ति घट्दै गएकाले जैविक र प्रांगारिक मलको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड़ दिनुभयो। मन्त्री चौधरीले कृषि क्षेत्रमा रहेका कमी कमजोरी पहिचान गरी सुधारका उपाय लागू गर्नुपर्ने, कृषि सामग्रीको आपूर्ति अवस्था, वितरण प्रक्रिया, कोल्ड स्टोरेज व्यवस्थापनलाई प्रभावकारी बनाउन तथ्याङ्कमा आधारित व्यवस्थापन र अध्ययन अनुसन्धानमा आधारित नीति आवश्यक रहेको पनि बताउनुभयो। बैठकमा सांसदहरूले देशभरका खेतीयोग्य जमीनको माटो कमजोर हुँदै गएको गम्भीर अवस्थाबारे चिन्ता व्यक्त गर्नुहुँदै रैथाने बिउको संरक्षण तथा किसानलाई गुणस्तरीय बिउ बीजनको सहज वितरण सुनिश्चित गर्नुपर्ने बताउनुभयो। यस्तै सांसदहरूले किसान तथा राष्ट्रिय उत्पादनको हित विपरीत रहेका अन्तर्राष्ट्रिय सम्झौताहरूको पुनरावलोकन गरी आवश्यक परे खारिज गर्नुपर्ने, सहुलियतपूर्ण न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था, कृषि उत्पादनको निर्यातमा देखिएको असमानता तथा कालो बजारी नियन्त्रण गर्न नीतिगत सुधार सुनिश्चित गर्नुपर्ने लगायतका कृषि क्षेत्रका समसामयिक विषयहरूमा कृषि मन्त्री चौधरीको ध्यानाकर्षण गराउनुभयो। बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य वृद्धि भएकाले यस वर्ष मल आयात चुनौतीपूर्ण रहेको र बजेट अभावको समस्या समेत देखिएको जानकारी गराउनुभयो। नेपाल चीन सीमाना जोडिने टिपताला भन्ज्याङको सुकेपानीमा तमोर नदीमाथि बेलीब्रिज जडान कार्यलाई तीव्रता दिनका लागि आजदेखि 15 दिनसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ। ताप्लेजुङको गौरवको आयोजना मध्येको एक रहेको पुल निर्माणमा यातायातका कारण ढिलाइ भएको भन्ने गुनासो आएसँगै फतालुङ गाउँपालिकाले 15 दिनसम्म यातायात सञ्चालनमा रोक लगाएको हो। आजदेखि 25 गतेसम्म ठप्प रहने यातायात सञ्चालन कार्य पुनः जडान हुनासाथ साना सवारी ट्याक्सी जीप सञ्चालन गर्न सकिने समेत अध्यक्ष राजन लिम्बुले जानकारी दिनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि #1415# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। सर्लाहीको सदरमुकाम मल्लगाउँमा अवैध रूपमा सञ्चालनमा रहेका 11 स्वास्थ्य संस्था सील गरिएको छ। अनुगमनका क्रममा दर्तानी नभएको भेटिएपछि अस्पताल, पोलिक्लिनिक, हेल्थ केयर लगायतका स्वास्थ्य संस्था सील गरिएको हो। मल्लगाउँमा अवैध स्वास्थ्य संस्थाको बिगबिगिरहेको जनगुनासो बढेपछि हिजो जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, स्वास्थ्य कार्यालय, नगरपालिका, प्रादेशिक अस्पताल र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजको टोलीले संयुक्त रूपमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा अवैध रूपमा सञ्चालित स्वास्थ्य संस्था सील गरिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रसाद घिमिरेले जानकारी दिनुभयो। पछिल्लो 24 घण्टामा 2692 जना सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 7,60,000 रूपियाँ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर यान्त्रिक अवस्था ठिक नभए पनि सड़कमा निकालिएका सवारी साधन ट्राफिक संकेत उल्लंघनकर्ता र तीव्र गतिमा सवारी साधन हुक्याएकालाई कार्यवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने, सार्वजनिक सवारी साधनका ढोका बन्द नगरी सञ्चालन गर्ने, निषेधित क्षेत्रमा हर्न बजाउने, निर्धारित स्थानमा यात्री चढ़ाउने र ओराल्ने नियम उल्लंघनकर्ता र अन्य सवारी नियम पालना नगरेका व्यक्तिलाई कार्यवाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। लामो समयदेखि आर्थिक संकट बेहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ। उद्योगले कच्चा पदार्थ नपाएपछि उत्पादन बन्द गरेको जनाएको छ। उद्योगमा भएको कच्चा पदार्थबाट 5,000 टन क्लिङ्गर उत्पादन गरेर अहिले सिमेन्ट प्याकेजिङ भइरहेको उद्योगका सहायक प्रबन्धक भक्ति राम श्रेष्ठले जानकारी दिनुभयो। कास्की जिल्लामा लागू औषध बिक्री वितरण, समाजमा अशान्ति फैलाउने गतिविधि र गुण्डागर्दी नियन्त्रणका लागि प्रहरीले चलाएको स्वीप अपरेशनका क्रममा थप 61 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयले गैराती 9 बजेदेखि आज बिहान 6 बजेसम्म सञ्चालन गरेको उक्त अपरेशनका क्रममा पोखराका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। निजी क्षेत्रले लगानी मैत्री वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल वाणिज्य संघले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निजी क्षेत्रको सुरक्षा र प्रवर्धनका लागि सरकारसँग अनुरोध गरेका हुन्। नेपालमा विपद जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली अर्ली वार्निङ सिस्टमलाई अझ बढ़ी प्रभावकारी बनाउनु पर्ने सुझाव विज्ञहरूले दिँदै आएका छन्। विपद व्यवस्थापनका लागि जोखिमको पहिचान, जोखिम निगरानी र अनुसन्धानका प्रविधि प्रयोग, सूचना प्रवाह तथा समुदाय स्तरमा पूर्व तयारीका तालिमहरू जस्ता विपदका 4 खम्बे रणनीतिको कार्यान्वयन हुनुपर्नेमा विज्ञहरूको जोड़ छ। संवाददाता बालिका मादेनको यो रिपोर्ट।
अनुसन्धानकर्ताहरूका अनुसार नेपालमा एउटा विपत्तिले अर्को ठूलो संकट ल्याउने बहुप्रकोपको श्रृंखला शुरू भएको छ। लामो समयको खडेरीले गर्दा वन डढेलो लाग्ने र त्यसपछि आउने वर्षाले डढेलो लागेको नाङ्गो जमीनलाई सिधै बगाएर ठूलो पहिरो र बाढ़ी निम्त्याउने गरेको हालै गरिएको अनुसन्धानले देखाएको छ। रसुवा र सोलुको थामेमा आएका विगतका विपदका घटनाहरूमा प्रभावकारी रूपमा सूचना आदान प्रदान गर्ने संयन्त्र नहुँदा ठूलो जनतनको क्षति बेहोर्नु परेको थियो। यस्ता क्षतिलाई न्यूनीकरण गर्न अन्तर्देशीय सूचना प्रणालीको विकास गर्नुपर्ने बताउनुहुन्छ। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोडका विपद जोखिम न्यूनीकरण विश्लेषक विपिन दुलाल:
सूचना दिन कुनै प्रावधान नै नभएको हुनाले हामी चाहिँ त्यहाँनिर चुक्यौं र हामीलाई धेरै असर पर्यो। अब यो चाहिँ अन्तर्देशीय सम्बन्ध गरेर त्यस्ता फुट्न लागेका जोखिम पूर्ण हिमतालहरू छन् भने त्यसलाई रेगुलर रिमोट सेन्सिङबाट मोनिटरिङ गरेर चाहिँ एक प्रकारको अघि बढी गर्न सकिन्छ। त्यसै गरी थामेमा पनि जुन फुट्यो त्यसमा पनि तपाईँको जोखिम ग्लेसियर लेक थिएन क्या, तर अब अहिले बढ्दो तापक्रमले गर्दा अलिकति प्राविधिक रूपमा चाहिँ पोसिबल छ, तर सबै ठाउँमा अर्ली वार्निङ राख्ने हामीसँग पैसा रिसोर्सेसहरू चाहिँ कमी हुनसक्छ।
विगतका बाढ़ी पहिरोका घटनामा पूर्वानुमान भए पनि नागरिकसम्म सूचना प्रवाह, नागरिक मैत्री नहुनु र सूचना प्राप्तकर्ताले गम्भीरतापूर्वक नलिँदा ठूलो क्षति भएको उदाहरण दिँदै विज्ञहरूले अबको सूचना प्रणालीलाई डाटा ड्रिभनमा रूपान्तरण गरी प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिएका छन्। विपद आउनु पहिले सही र प्रभावकारी माध्यमबाट संचार गर्न सके हरेक वर्ष हुने जनधनको क्षतिलाई कम गर्न सकिने भन्दै सूचना प्रणालीलाई थप भरपर्दो बनाउन आर्टिफिसियल इन्टेलिजेन्स एआई र मेसिन लर्निङको प्रयोग गर्न सकिने बताउनुहुन्छ जलस्रोतविद सौहार्द जोशी।
त्यो जोखिमको ज्ञानलाई चाहिँ सँगसँगै राखेर स्टेसनका तथ्याङ्क लिएर उसलाई चाहिँ एनालाइसिस गरेर भोलि चाहिँ प्रक्षेपण भन्छ फोरकास्ट गरेर चाहिँ पिलर टू पूर्वानुमान चाहिँ एआई चाहिँ आइसकेको छ सबै ठाउँमा। त्यही निडलाई चाहिँ एक्सपाल गरेर हामीले पनि त्यो अनुसारको तयारी गरिरहेको छ। त्यसको लागि एआईलाई जोडेर हामी मात्रै तयार भएर भने कि हामीसँगै त्यो आइटी पूर्वाधार पनि सँगसँगै बनाउनु पर्यो।
विपद व्यवस्थापनका 4 रणनीति मध्ये पहिलो जोखिमको पहिचान हो। जहाँ स्थानीय स्तरमा कुन ठाउँमा कस्तो जोखिम छ भन्ने कुराको पहिचान गरिन्छ। दोस्रो निगरानी र पूर्वानुमान, जसमा तथ्य र तथ्याङ्कहरू लिएर विश्लेषण गरिन्छ। तेस्रो हो संचार, आम वर्ग क्षेत्र र समुदायले बुझ्ने भाषामा सूचना सन्देश प्रवाह गर्नु र अन्त्यमा प्रतिकार्य अर्थात सूचना पाएपछि समुदायले के गर्ने र कसरी सुरक्षित हुने भन्ने तयारी हो। यस कार्यमा सम्बन्धित सरोकारवालाको आफ्नो जिम्मेवारी र भूमिकालाई थप प्रभावकारी बनाउन राष्ट्रिय जोखिम तथा विपद न्यूनीकरण प्राधिकरणको आयोजनामा हालै काठमाडौँमा कृत्रिम घटनामा आधारित अभ्यास कार्यशाला सम्पन्न गरिएको थियो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन विज्ञ डाक्टर सृजल मल्ल,
फंक्सनल एक्सरसाइज र फिल्ड एक्सरसाइज र फुल स्केल सिमुलेसन भन्ने चार प्रकारको हुन्छ। यो सिमुलेसनबाट चाहिँ हामी यस्ता प्रावधानहरूलाई प्रणालीलाई चाहिँ टेस्ट गर्ने काम गर्छौँ। त्यही सम्बन्धमा पनि हाम्रो चाहिँ पूर्व सूचना प्रणाली भनौँ, त्यसमा चाहिँ हाम्रो अहिलेसम्मको चाहिँ प्रगति के छ अथवा चाहिँ हामी कहाँ चाहिँ अलिक पछाडि परेका छौँ, कमी कमजोरी के छ भन्ने चाहिँ टेस्ट गर्ने सन्दर्भमा चाहिँ यो कार्यक्रम हुन लाग्यो।
विपद व्यवस्थापनका चारै खम्बाहरूले एकीकृत रूपमा काम गरे मात्र आगामी दिनमा विपदबाट हुने क्षतिलाई न्यूनतम स्तरमा झार्न सकिने विज्ञहरूको विश्वास छ। तराई क्षेत्रमा मिथिला कला मार्फत आफ्नो संस्कृतिलाई प्रयोग गरेर विपदको सन्देश गाउँ गाउँसम्म पुर्याउने नयाँ प्रयोग शुरू गरिए जस्तै स्थानीय स्तरमा सरल भाषा तथा संकेतन मार्फत समयमै सन्देश प्रवाह गरी पूर्व तयारीलाई कार्यान्वयनमा बदल्न सकियो भने मात्र विपदमा जनधनको क्षति कम गर्न सम्भव हुने देखिन्छ। बालिका मादिन, रेडियो नेपाल, काठमाडौँ।
प्रविधि प्रयोग र पूर्व सूचना विपद व्यवस्थापनको कार्यदिशा सम्बन्धी रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनन बीच थप 3 साताका लागि युद्ध विरामलाई निरन्तरता दिएको बताउनु भएको छ। वाशिङटनमा इजरायली र लेबननी अधिकारी बीच हिजो भएको दोस्रो चरणको वार्तामा राष्ट्रपति ट्रम्पले थप 3 साताका लागि युद्ध विरामलाई निरन्तरता दिने घोषणा गर्नुभएको हो। इजरायलले इरानको समर्थन पाएको हिजबुल्लाह समूह विरूद्ध सैन्य कार्यवाही गर्दै आएको लेबननमा पहिलो चरणको युद्ध विरामको समय अवधि आउँदो आइतबार सकिन लागेको छ। हिजबुल्लाहले लेबननको दक्षिणी भूभागमा इजरायली सेनाले नियन्त्रण कायम गरेको भन्दै उक्त बैठकप्रति विमति जनाएको र वार्ता शुरू भएको केही समय अघि मात्रै उत्तर इजरायलमा रकेट आक्रमण गरेको बताएको छ। पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको शान्ति वार्ता भने अझै अन्यलमय रहेको बताउनुभयो। इरानसँगको वार्ता अपेक्षित रूपमा अघि बढ़न नसक्दा क्षेत्रीय सुरक्षा अवस्था अझ जटिल बनेको विश्लेषण गरिएको संचार माध्यमहरूले जनाएका छन्। रेडियो नेपालबाट समाचार सुन्दै हुनुहुन्छ। समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। बीसौं लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै थापाथलीको अतिक्रमित जग्गा भोलिदेखि पूर्ण रूपले खाली गरिने, सरकारले वास्तविक भूमिहीनको लगत संकलन गर्दै आगामी 3 महिना कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन र इजरायल लेबनान बीचको युद्ध विरामलाई थप 3 साता निरन्तरता दिने अमेरिकी राष्ट्रपतिको घोषणा, इरानसँगको शान्ति वार्ता भने अझै अन्यलमै। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। नमस्कार।